بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین، السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ جہاں بھی ہوں گے انشاءاللہ ہمیشہ کی طرح آج بھی بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا موضوع ہے شام کے بحران کے تعلق سے امریکہ اور روس معاہدہ اور اس پر عالمی رد عمل۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، مگر مختصر سے وقفے کے بعد۔ ناظرین، جیسا کہ آپ نے یقیناً خبروں میں سنا ہوگا کہ کل رات سنیچر کی رات جنیوا میں امریکہ اور روس کے وزرائے خارجہ نے مشترکہ پریس کانفرنس میں اس بات کا اعلان کیا کہ شام کے کیمیائی ہتھیاروں کی نابودی اور بحران شام کو سیاسی طریقے سے حل کیے جانے پر اتفاق رائے ہو گیا ہے۔ اس معاہدے کے اعلان کے بعد دنیا کے تقریباً سبھی ملکوں نے خوشی اور استقبالیہ جملے کا اظہار کیا اور خیر مقدم کیا، لیکن بعض حکومتیں اور بعض عناصر ایسے بھی ہیں جنہوں نے اس سمجھوتے یا اس معاہدے پر اپنی ناراضگی اور برہمی کا اظہار کیا۔ خود امریکہ کے اندر بعض جنگ پسند ٹولوں نے اس پر ناراضگی جتائی، تو وہیں سعودی عرب نے اس پر شدید برہمی کا اظہار کیا، اور سعودی عرب کے انٹیلیجنس چیف بندر بن سلطان نے تو یہاں تک کہہ دیا کہ وہ اس معاہدے کا بدلہ بیروت کے عوام سے لیں گے۔ ظاہر ہے کہ اس طرح کی کھلی دھمکی اور اس طرح کی کھلی وارننگ اور حملے کی دھمکی، جیسا کہ عالمی منشور میں بھی کہا گیا ہے کہ عالمی قوانین کی صریح خلاف ورزی ہے۔ بہرحال، جو معاہدہ طے پایا اس کے مطابق شام عدم استعمال یعنی کیمیاوی ہتھیاروں کے کنونشن میں شامل ہوگا، اس کے استعمال کے نہ کرنے کا وعدہ کرے گا، اقوام متحدہ کو اس بات کی اجازت اور اطلاع دے گا کہ وہ کہاں پر تیار کیے جا رہے تھے اسلحے کہاں پر رکھے ہیں، پھر وہ اس بات کا پابند ہوگا کہ اقوام متحدہ کے معائنہ کار آئیں اور ان کو اپنی نگرانی ملیں، اور پھر اس کے بعد اس عمل کو یعنی کیمیاوی ہتھیاروں کو تباہ کرنے کا عمل جو ہے وہ شروع ہوگا۔ اور اس سب تمام عرصے میں ایک بات جو سب سے زیادہ اہم ہے کہ شام کو کسی بھی طرح کے حملے کی دھمکی نہیں دی جائے گی، اور اس مدت کے لیے آئندہ سال یعنی مئی جون اور جولائی تک کا وقت شام کی حکومت کو دیا گیا ہے۔ ظاہر ہے کہ یہ وہ معاہدہ ہے جس کے ذریعے جہاں شام پر امریکہ کے ممکنہ حملے کے خطرات بالکل ٹل گئے ہیں، وہیں بعض مبصرین کا یہ بھی کہنا ہے کہ امریکہ کو ایک فرار کا موقع مل گیا، کیونکہ امریکہ عالمی برادری کو اور حتیٰ اپنے اتحادیوں کو بھی شام پر حملہ کرنے کے تعلق سے نہ تو اپنے ساتھ کر سکا تھا اور نہ ہی انہیں راضی کر سکا تھا۔ لیکن بعض مبصرین یہاں پر ایک شبہ یہ بھی ظاہر کر رہے ہیں کہ کہیں ایسا تو نہیں کہ شام کو کیمیاوی ہتھیاروں سے نہتا کرنے کے بعد آئندہ چل کر اس کے خلاف امریکی یا دیگر ملکوں کے فوجی حملے کا خطرہ بڑھ جائے۔ یہ وہ سارے سوالات ہیں جن کا ہم جواب تلاش کرنے کی کوشش کریں گے اپنے آج کے اس پروگرام میں، مگر یہاں پر ہمارے ساتھیوں نے ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں، پھر آپ کی خدمت میں اور اپنے دیگر معزز مہمانوں کی خدمت میں حاضر ہوتے ہیں۔
اقوام متحدہ نے سن 1993 میں طے پانے والے کیمیائی ہتھیاروں پر پابندی کے معاہدے میں شمولیت کی شام کی درخواست کو قبول کرنے کا رسمی طور پر اعلان کر دیا ہے۔ اقوام متحدہ کی ترجمان نے کہا کہ سیکرٹری جنرل بان کی مون کو شام کی درخواست موصول ہو گئی ہے اور انہوں نے اس کا خیر مقدم کیا ہے۔ ترجمان نے بتایا کہ معاہدے میں شمولیت کے ایک مہینے بعد 14 اکتوبر سے شام کے سلسلے میں معاہدے کی شقوں پر عمل درآمد کا سلسلہ شروع ہو جائے گا۔ دوسری جانب جنیوا میں شام کے کیمیائی ہتھیاروں اور دیگر مسائل کے بارے میں امریکی وزیر خارجہ جان کیری اور روسی وزیر خارجہ سرگئی لاوروف کے 3 روزہ مذاکرات مکمل ہوئے، جس کے بعد دونوں وزرائے خارجہ نے ایک پریس کانفرنس میں اعلان کیا کہ شام کے کیمیائی ہتھیاروں کو نابود کرنے کے مسئلے پر اتفاق رائے ہو گیا ہے۔ دونوں فریقوں نے کہا کہ اس بات پر بھی اتفاق رائے ہوا ہے کہ اگر کیمیائی ہتھیاروں کی نابودی کے عمل میں کوئی رکاوٹ پیدا ہوتی ہے تو پھر اقوام متحدہ کی سلامتی کونسل اس سلسلے میں آگے قدم اٹھائے گی، اور پھر اقوام متحدہ کے منشور کی شق نمبر 7 کے تحت شام کے مسئلے کا جائزہ لیا جائے گا۔ سرگئی لاروف نے کہا کہ ہمارے درمیان کیمیائی ہتھیاروں کی نابودی کے بارے میں اتفاق رائے ہوا ہے، اور جو اتفاق رائے ہمارے درمیان ہوا ہے اس میں کہیں بھی طاقت کے استعمال کے امکان کا کوئی ذکر نہیں ہے۔ روسی وزیر خارجہ نے یہ بھی کہا کہ شام کے کیمیائی ہتھیاروں کے مسئلے کا حل مشرق وسطی کو عام تباہی کے ہتھیاروں سے پاک علاقہ بنانے کی جانب ایک قدم ہے۔ جان کیری نے کہا کہ اتفاق رائے کے مطابق شام ایک ہفتے کے اندر کیمیائی ہتھیاروں کے ذخیرے کی مکمل تفصیلات کیمیائی ہتھیاروں کے استعمال پر روک سے متعلق ادارے کو دے دے گا، جبکہ سن 2014 کے وسط تک کیمیائی ہتھیاروں کی نابودی کا عمل مکمل کر لیا جائے گا۔ اتفاق رائے کے مطابق کیمیائی امور کے ماہرین کی ٹیم نومبر مہینے میں شام پہنچے گی، اور شام کی جانب سے فراہم کی گئی تفصیلات کے مطابق کیمیائی ہتھیاروں کے ذخائر کا معائنہ کرے گی۔ جان کیری کا کہنا تھا کہ امریکی صدر بوران شام کے سفارتی حل کی پابندی کے ساتھ ہی شام کے خلاف فوجی قوت کے استعمال کے آپشن نظر انداز نہیں کریں گے۔ اقوام متحدہ کے سیکرٹری جنرل، یورپی یونین، برطانیہ اور جرمنی نے شام کا مسئلہ سیاسی طریقے سے حل کرنے کے سلسلے میں ماسکو اور واشنگٹن کے مابین ہونے والے اتفاق رائے کا خیر مقدم کیا ہے۔ دوسری جانب عراق کے پارلیمنٹ اسپیکر اسامہ نجیفی اسلامی جمہوریہ ایران کے دورے پر آئے ہیں۔ انہوں نے ہفتے کو پریس کانفرنس میں اعلان کیا کہ عراق نے بحران شام کے سیاسی حل کے لیے ایک منصوبہ تیار کیا ہے، جس سے ترکی، روس اور امریکہ کو مطلع کر دیا گیا ہے، جبکہ اس سلسلے میں ایران سے بھی گفتگو ہو رہی ہے۔ ایران کے پارلیمنٹ اسپیکر ڈاکٹر علی لاری جانی سے ملاقات کے بعد مشترکہ پریس کانفرنس میں اسامہ نجیفی نے بتایا کہ عراق نے جو منصوبہ تیار کیا ہے اس کے تحت شام میں محو پیکار تمام باہری طاقتوں کے باہر نکل جانے کے بعد عبوری حکومت کے قیام اور پھر انتخابات کے انعقاد کی بات کی گئی ہے۔ افسوس کا مقام ہے کہ 30 مہینے سے زیادہ عرصے کے دوران 1,00,000 سے زائد افراد کی جانوں کے ضیاع کے بعد اب سیاسی حل کی باتیں شروع ہوئی ہیں۔ حالانکہ بشار اسد حکومت، اسلامی جمہوریہ ایران، روس اور عراق جیسے ممالک شروع ہی سے اس بات پر زور دے رہے تھے کہ شام کے بحران کو سیاسی طریقوں سے ہی حل کیا جا سکتا ہے، لیکن ترکی، سعودی عرب، قطر، امریکہ، برطانیہ اور فرانس جیسے کچھ ملکوں نے دنیا بھر سے دہشت گردوں کو جمع کر کے اور انہیں بڑے پیمانے پر ہتھیار فراہم کر کے ان کی مدد سے بشار اسد حکومت کو گرانے کی اسٹریٹجی پر عمل کیا، جو سر انجام بری طرح ناکام ہوئی۔
ناظرین، آپ نے ہمارے ساتھیوں کی تیار کردہ رپورٹ ملاحظہ فرمائی، اور پوری دنیا میں یہ خبر اب عام ہو چکی ہے کہ شام کی کیمیاوی ہتھیاروں کو عالمی نگرانی میں دے جانے اور بعد میں بتدریج انہیں نابود کے جانے، تلف کے جانے اور پھر شام کے بحران کو سیاسی طریقے سے حل کرنے کے تعلق سے امریکہ اور روس کے درمیان معاہدہ طے پا گیا ہے۔ امریکی صدر باراک اوباما سمیت دنیا کے تقریباً، جیسا کہ میں نے عرض کیا، کہ سبھی ملکوں کے رہنماؤں نے اس معاہدے کا خیر مقدم کیا ہے۔ شام نے بھی خیر مقدم کیا ہے، لیکن سعودی عرب اور خود امریکہ کے اندر بعض جنگ پسند ٹولوں نے اس کی مخالفت کی ہے، اور سعودی عرب کے انٹیلیجنس چیف بندر بن سلطان نے تو اس قدر ناراضگی اور برہمی کا اظہار کر دیا کہ گویا انہوں نے یہاں تک کہہ دیا کہ ہم اس معاہدے کا جواب جنوبی بیروت کے باشندوں سے لیں گے۔ بہرحال اس موضوع پر ہم گفتگو کریں گے، اور اس کے لیے ہم نے اپنے لندن اسٹوڈیو میں دعوت دی عالمی امور کے ماہر بیرسٹر طاہر واسطی صاحب کو۔ ہمارے دہلی اسٹوڈیو میں موجود ہوں گے ہندوستان کے سینئر صحافی جناب شکیل شمسی صاحب۔ سیدھے چلتے ہیں لندن اسٹوڈیو جہاں پر موجود ہیں بیرسٹر طاہر واسطی صاحب۔ السلام علیکم جناب۔
وعلیکم السلام ورحمۃ اللہ۔
طاہر واسطی صاحب، پچھلے دنوں ماسکو میں شام کے وزیر خارجہ ولید المولم اور روسی حکام کے درمیان جو بات چیت تھی، اس کے بعد روس نے ایک تجویز پیش کی امریکہ کو، اور پھر امریکہ نے اس تجویز کا جائزہ لیا، پھر حملے کو مؤخر کیا گیا، اور نتیجے میں جنیوا میں 3 روز تک امریکہ اور روس کے وزرائے خارجہ کے درمیان مذاکرات انجام پائے، جہاں تک پوری دنیا جانتی ہے۔ لیکن سوال یہ پیدا ہوتا ہے کہ اب اس اتفاق رائے کے بعد کیا یہ سمجھا جائے کہ یہ اتفاق رائے بحران شام جو گزشتہ 30 ماہ سے جاری ہے اس کے حل کی جانب ایک بہت بڑا قدم ہے، اور اس اتفاق رائے سے، اس معاہدے سے شام کا بحران سیاسی طریقے سے حل ہو سکے گا؟
शुक्रिया जी, मैं समझता हूँ इसमें कुछ रिजर्वेशंस हैं भाई। जैसा कि आप फरमा रहे थे कि शाम का मसला बुनियादी तौर पर एक सियासी मसला था, जिसको एक फौजी और जंगी मसला बना के अमेरिका, बरतानिया, सऊदी अरब, कतर और दूसरी खलीजी ममलिकतों ने इसको एक जंगी शक्ल इख्तियार दे दी और तकरीबन मिडल ईस्ट में और एक आलमी जंग का जैसा ख़तरा पैदा हो गया। बुनियादी तौर पर ये मसला जो अब हल हुआ है और जो वक्ती हल है इसका, इससे सिर्फ ये होगा कि अमेरिका के फौजी जो हवाई हमले थे उस पे असर पड़ेगा और अमेरिका फौरी तौर पर इस पे हमला नहीं करेगा। लेकिन दूसरी ही खुशाइन खबर ये हुई है कि अमेरिका अब वो उस पुरानी जो पॉलिटिकल सॉल्यूशन के लिए एक कॉन्फ्रेंस मुनक्किद होनी थी, जो एक अरसे से मुनक्किद नहीं हुई थी, उसके मुनक्किद के लिए भी राहें हमवार कर रहे हैं और हो सकता है कि वो जल्द ही हो। लेकिन इस सिलसिले में एक बात जो अभी रह गई है और जो अभी नहीं कही जा रही, वो ये कि ये जो CWC है, केमिकल वेपन्स कन्वेंशन, जिसपे इसराइल ने अब तक साइन नहीं किए थे और अब साइन कर दिए हैं, और अब साइन होने के
शाम
30 दिन के बाद वो शाम सॉरी शाम 30 दिन के बाद वो शाम इसका मेंबर बन जाएगा। इसराइल खुद जो केमिकल वेपन्स रखता है और अमेरिका जो केमिकल्स वेपन रखता है और बरतानिया जो केमिकल वेपन्स रखता है, इनको तो जो मियाद दी गई है वो 2023 तक ख़त्म होगी। अब अमेरिका जो खुद इसी CWC का मेंबर है, बरतानिया CWC का मेंबर है, और ये खुद चाहते हैं कि हमारे मुल्कों से भी केमिकल वेपन ख़त्म हो, इनकी जो मियाद है वो 2023 तक चली जाती है। और यही मियाद जब सीरिया की तरफ लाई गई तो उनसे कहा गया कि अगले जून तक आप जो हैं इनको ख़त्म कर लें। और जो डिक्शन है, जो वोकेबलरी यूज़ हो रही है, आप देखिए अमेरिका की तरफ से, वो इंतहाई ख़तरनाक है। चाइना ने इसका खैर मकदम किया है और खुशी का इजहार किया है, सेटिस्फेक्शन का इजहार किया है, रशिया ने सेटिस्फेक्शन का इजहार किया है, यहाँ तक कि फ्रांस ने भी अपनी ज़ुबान जो है वो हिमायत में खोली है। लेकिन बदकिस्मती से विलियम हेग ने, बरतानिया ने और अमरीका ने और सऊदी अरब ने ये अपनी ज़ुबान इस तरह से खोली है कि वो अभी भी जंगी अजाइम की बात कर रहे हैं, और वो ये कह रहे हैं कि जनाब, अगर हमें कुछ शक गुज़रा तो हम यूनाइटेड नेशन और सिक्योरिटी काउंसिल की बगैर मर्जी के हमला कर सकते हैं, और पाबंद नहीं है कि हम यूनाइटेड नेशन और सिक्योरिटी काउंसिल अगर वो इकदाम ना उठाए जिससे हमें ये पता लगे कि शाम में कुछ अभी केमिकल वेपन्स हैं और वो छुपा रहा है कुछ चीज़ें, तो हम हमला कर देंगे। और इससे भी ज़्यादा अफसोसनाक बात यही बंदर बिन सुल्तान का बयान है जो आप फरमा रहे हैं। मैं समझता हूँ अमेरिका को, बरतानिया को अब इस बात पे एक्शन लेना चाहिए कि जब यूनाइटेड नेशन, खुद अमेरिका और सिक्योरिटी काउंसिल इस बात पर
जी
मुत्तफिक हो गई है कि हमें सीरिया को एक चांस देना चाहिए और इसके पॉलिटिकल हल की तरफ जाना चाहिए, तो जो कुव्वतें इसको रद्द कर रही हैं, इस आलमी इजहार राय का जहाँ पे इत्तफाक हुआ इसको रद्द कर रही हैं, उनके खिलाफ एक्शन लेना चाहिए। और बंदर बिन सुल्तान के और सऊदी अरब के इन और उन तालिबान के और उस फौजी, मैं देख रहा था कि FSA ने भी रिजेक्ट कर दिया ये प्रपोजल, तो मेरा ख्याल है कि अब इनको असलहे की फरहमी, जो अमेरिका ने कहा था कि हम करेंगे, असलहे की फरहमी बंद करी जानी चाहिए। और जो ममालिक FSA को फंड कर रहे हैं, चूंकि FSA और सऊदी अरब इस प्रपोजल को जिस पे आलमी इत्तफाक हुआ है उसको रिजेक्ट कर रहे हैं, उनके खिलाफ एक्शन लेना चाहिए और सऊदी अरब के खिलाफ सैंक्शन लगानी चाहिए।
जी बैस्टर साहब, अगला सवाल भी मैं आपसे ही पूछना चाहूँगा कि अब जबकि इस पैकेज को शाम की हुकूमत, शाम के रहनुमाओं ने कबूल किया है, तो क्या उनकी सियासी दराय से इसे ताबीर नहीं करना चाहिए?
बिल्कुल करना चाहिए, बिल्कुल करना चाहिए। मैं समझता हूँ कि उन्होंने इसको बहुत खुशदिली से कबूल किया है और ये बहुत अच्छी प्रपोजल थी। उनका ये कहना था और शुरू से उनका ये, जब से उन्होंने साइन नहीं किए थे, उनकी ये बात थी, क्योंकि इसराइल के पास केमिकल वेपन्स हैं और इसराइल के पास वो ताकतें हैं कि वो खलीजी रियासतों में और इन ममालिक में जो इसराइल के ख़िलाफ़ हैं उनके ख़िलाफ़ इन वेपन्स का इस्तेमाल कर सकता है। तो ये वेपन्स एज ए डेटरेंस उनके पास थे। अब ये चूंकि इस वक्त हालात ऐसे बन गए थे और अमेरिका ने इतना दबाव डाला हुआ था और इस जंग का कोई हल नज़र नहीं आ रहा था जिसमें अमेरिका खुद इन्वॉल्व हो रहा था बजाते ही, तो मैं समझता हूँ बहुत बड़ी सियासी बसीरत का उन्होंने इजहार किया है। और सीरिया की हुकूमत जो है वो इस पे मुबारकबाद की मुस्तहिक है और इस बात की भी कि वो इस बात पे राजी हैं कि अब ईरान और चाइना और दूसरे इस्लामी ममालिक मिलकर बैठ के, चाहे उसमें वेस्ट शामिल हो, अमेरिका शामिल हो, इस मसले का सियासी हल निकालें और इस मसले को सियासी तरीके से हल करें, बजाय इसके कि तमाम खलीजी ममालिक से और दूसरे ममालिक से वहाबी वॉलंटियर्स को और सलफी वॉलंटियर्स को वहाँ भेजा जाए और ये जंग जो है सीरिया की कानूनी हुकूमत जो है उसके खिलाफ लड़ी जाए।
जी बहुत शुक्रिया, मैं फिर हाज़िर हूँ आपकी खिदमत में। चलते हैं इस वक्त दिल्ली स्टूडियो, जहाँ पर मौजूद हैं हिंदुस्तान के सीनियर सहाफ़ी और तज़ज़िया निगार जनाब शकील शमसी साहब। अस्सलामु अलैकुम जनाब। जी
वालेकुम अस्सलाम रहमतुल्लाह बरकात।
जी शुक्रिया शकील शमसी साहब, मैं ये पहला सवाल यही करना चाहूँगा जैसा कि मैंने लंदन स्टूडियो में मौजूद मेहमान से किया कि ये जो इत्तेफाक राय अमल में आया है और तय पाया है मुआहदा रूस और अमेरिका के दरमियान और जिसका आलमी सतह पर खैर मकदम किया जा रहा है, तो क्या बादियों नज़र में इसे शाम के बहरान को हल करने की जानिब एक बड़े कदम से ताबीर किया जा सकता है और ये समझा जाए कि अब इससे शाम का बहरान सियासी तरीके से हल हो सकेगा?
देखिए, एक मुझे 10% उम्मीद है कि ऐसा हो सकेगा, क्योंकि जो लोग वहां पर सरगर्म हैं और जो ताकतें सरगर्म हैं वो किसी के काबू में नहीं है। जिनको अमेरिका ने हथियार देकर वहां भेज दिया है और जिनको मगरबी ममालिक ने, तकरीबन 1500 गिरोह हैं जो वहां के ऊपर सरगर्म हैं और अलग अलग, किसी की कमांड कोई किसी के हाथ में नहीं, कोई चेचनिया से आया है तो कोई उधर ट्यूनिशिया से आया है और अलग अलग ममालिक से, और यहां तक के सुना है कि पाकिस्तान से भी ये तालिबान के गिरोह गए, अफगानिस्तान से भी गए, तो वो किसी के काबू में नहीं है। वो उनका मकसद हल है भी नहीं कोई, वो चाहते नहीं कि सीरिया का कोई हल निकले। उनकी कोशिश ये है कि वहां पर अनार्की रहे, वहां पर झगड़ा होता रहे, वहां पर वो कत्लो गारतगरी करते रहे और वो शहरियों को निशाना बनाते रहे, एक ताकि उनकी एक फंडिंग और उनकी एक मौजूदगी वहां पर रहे। उनको मालूम है कि लॉन्ग रन में वो अगर अगर बशर की हुकूमत चली भी जाती बशार अल असद की, तो उसके बाद अमेरिका की उन्हीं के साथ झगड़े शुरू होते और इसराइल के झगड़े उन्हीं के साथ शुरू होते, वो भी उनको मालूम है। लेकिन इन लोगों पर कोई काबू किसी भी आलमी ताकत का नहीं है, मगर जो कुछ फैसला हुआ है जेनेवा में वो काबिल कद्र है और इसमें रूस का बहुत बड़ा क्रेडिट है कि रूस ने सर जंग खत्म होने के बाद जो एक अहम रोल अदा किया है दुनियावी सियासत में इस वक्त, वो बहुत ही काबिल सताइश है। वरना रूस की तरफ से लोग बहुत मायूस हो चुके थे और ऐसा लगता था कि सारी ताकत का तवाजुन एक तरफ हो गया है और अमेरिका की तरफ सारा झुकाव हो गया है। लेकिन जो शाम के मसले में रूस ने अपना तरीका इख्तियार किया वो बहुत ही बेहतर रहा और उसकी वजह से एक बहुत बड़ी जंग टल गई। अगर इतनी सख्त आंखों से अमेरिका की तरफ रूस ने ना देखा होता तो यकीनी तौर पर अमेरिका ने हमला कर दिया होता। थोड़ी बहुत अमेरिका में अपने अंदर भी परेशानियां थी, हाउस ऑफ रिप्रेजेंटेटिव में ओबामा को अक्सरियत नहीं थी, सेनेट में उनकी अक्सरियत थी, लेकिन उनको एक लग रहा था, पहली मरतबा उनको ये लगा कि हमको अपनी पार्लियामेंट से गुफ्तगू करना चाहिए हमला करने से पहले, ये भी एक रूस के दबाव का नतीजा था। और फिर बहुत चालाकी के साथ अपने ऐवान नुमाइंदगान हाउस ऑफ रिप्रेजेंटेटिव से बचते हुए अमेरिका ने इस तरफ आने की, यानी कि जो माहदे की टेबल पर आने की बातचीत को कबूल किया, ये एक बहुत बड़ी बात है और इसमें रूस की जितनी तारीफ की जाए कम है। और दूसरी बात, सीरिया के खुद जो खारजा पॉलिसी रही इस मामले में वो भी बहुत ज्यादा अहम है और उन्होंने वक्त की नजाकत को समझा और हालात को समझा। उनके लिए मुझे मालूम है कि कीमियाई हथियारों का कोई मसला नहीं है, मुझे ये भी मालूम है कि मुझे लगता है कि कीमियाई हथियार वो कभी इस्तेमाल नहीं करेंगे अपने अवाम के खिलाफ, और जो कुछ ये हथियार वहां पर इस्तेमाल किए गए आप उनकी नौइयत से अंदाजा लगा सकते हैं कि वो किसने किए इस्तेमाल और क्यों किए। अगर सीरिया की हुकूमत ने इस्तेमाल किए होते तो बागियों के गिरोहों पर वो गिराए गए होते, जहां बागी अनासिर बैठे हैं वहां पर उनका हमला होता, जो बागी लड़ने के लिए आए हैं वो कीमियाई हथियार का शिकार होते, लेकिन एक भी बागी ऐसा नहीं मिला कि जो कीमियाई हथियारों का शिकार हुआ हो। कौन लोगों की तस्वीरें दिखाई गई? शहरियों की, बच्चों की। कौन बेवकूफ हुकूमत होगी जो अपने ही शहरियों को, अपने ही बच्चों को इस तरीके से मारेगी और कत्ल करेगी बदनामी मोलने के लिए? और ऐसे आलम में जबकि अमेरिका ये कह चुका हो कि रेड लाइन क्रॉस ना करें, उस खतरे के दौर में भी अगर कोई ये हिमाकत करता तो क्या कहा जा सकता था खुदकुशी करने के अलावा? तो ये ऐसी बातें हैं कि जिसको इस वक्त उन्हीं ने बहुत ही अकलमंदी का काम किया क्या उन्होंने CWC को मान लिया कि भाई हम केमिकल वॉरफेयर जो है उसके कन्वेंशन पर दस्तखत करने को राजी हैं। हालांकि इसराइल ने भी साइन नहीं किए हैं, 6 ममालिक हैं जो जिन्होंने साइन नहीं किए, जिनमें इजिप्ट भी शामिल है, तो शिवाली कोरिया है, तो इन ममालिक के बीच में शाम को नक्कू बनाया जा रहा था खाली। और यकीनी तौर पर कीमियाई हथियार इंसानियत के ऊपर एक लानत है, कीमियाई हथियार चाहे जिसके पास भी हो वो काबिले मजम्मत है। लेकिन अफसोस की बात यह है कि अमेरिका के लोग जो आज इतने आंसू बहा रहे हैं मगरमच्छ की तरह, इतने घड़ियाली आंसू बहा रहे, उस वक्त किस कदर खामोश थे जब सद्दाम हुसैन ने इन्हीं हथियारों का इस्तेमाल ईरानी अफवाज के खिलाफ किया, ईरानी अवाम के खिलाफ किया, तो उस वक्त आपने कभी इनकी एक लफ्ज नहीं सुना इनके मजम्मत का। हम नहीं चाहते कि दुनिया में कीमियाई हथियारों, कोई भी आदमी जो सही फिक्र रखता है वो कीमियाई हथियारों की हिमायत नहीं करेगा, लेकिन इस तरीके की हरकतें करना कि कीमियाई हथियार के नाम पर किसी मुल्क पर हमला करना और उसको धमकाना और डराना और वहां पर एक एनार्की की सूरत हाल पैदा करना, ये अमेरिका का काम है।
जी बहुत शुक्रिया। चलते हैं इस वक्त सीधे लाहौर जहां पर टेलीफोन लाइन पर मौजूद हैं पाकिस्तान के इंतहाई सीनियर मुमताज तज़ज़नगार जनाब सज्जाद मीर साहब। अस्सलाम वालेकुम जनाब।
वालेकुम सलाम जी।
सज्जाद मीर साहब, जो 2-3 हफ्ते से एक हंगामा था, एक शोर था और ऐसा लग रहा था कि अब हमला हुआ और तब हमला हुआ, लेकिन बाज़ मुल्कों की इस्तेकामत और ख़ुद शाम के अवाम और फ़ौज और वहाँ की क़्यादत की इस्तेकामत और पाए मर्दी और आलमी सियासत में अंजाम पाने वाली सफारतकारी के पेश नज़र अमरीका ने अपने फ़ैसले को तर्क किया और बाराक ओबामा जो ये कह रहे थे कि हम तो ना अक़वामे मुत्तहिदा की सुनेंगे और ना ही अपनी कांग्रेस की सुनेंगे, हमने जो फ़ैसला कर लिया है उस पर अमल करके रहेंगे और दुनिया को ये हम बता कर रहेंगे कि अमेरिका जो कहता है वो करके रहेगा। इतनी तमाम तर रजस खानियों के बावजूद अमेरिका ने अपने फ़ैसले से पसपाई अख्तियार की, तो इस सूरत हाल को क्या आप इससे ताबीर नहीं कर सकते कि दुनिया में अब आलमी सतह पर एक बड़ी तब्दीली या तो रुनमा हुआ चाहती या हो चुकी है और अब अमेरिका हर मामले में हर जगह और हर मकाम पर अपनी मनमानी करने की तवानाई नहीं रखता?
ये दुरुस्त बात है जी, अमेरिका के लोग जंग से थक चुके हैं, तंग आ चुके हैं। अब मुस्लिम लीग भी कहता है कि अमेरिकी आवाम जंग से बहुत तंग आ चुके हैं, खास तौर पर ब्रिटेन के अभी जो एक खत लिखा उन्होंने अमेरिकी आवाम के नाम जो है खुला खत किया लीजिएगा, पहली बार उन्होंने कहा कि हमारे रास्ते नहीं, इसलिए मैं बरह रास्त अमरीका के आवाम से मुखातब हूँ और उनको समझाने की कोशिश की है, वो बहुत इंपॉर्टेंट है। उन्होंने कहा कोई हल नहीं है और हम शाम की हुकूमत की हमायत नहीं कर रहे, हम एक कानून की हमायत कर रहे हैं और कानून की वायलेशन किसी के हक में नहीं हुआ करती और ये बात अमेरिका के मफाद में भी नहीं है। और अब वो जमहूरियत का चैंपियन नहीं रहा, मॉडल नहीं रहा अमेरिका, दुनिया वाले आप उससे नफरत करने लगे हैं, उसकी सफाकाना तरीके से जिस तरह वो ताकत का इस्तेमाल करता है अमरीका, उससे दुनिया को हिला के रख दिया। उन्होंने अफगानिस्तान की मिसाल दी, लीबिया की मिसाल दी, इराक की मिसाल दी, किस तरह सब डिस्टेबलाइज है। और ये बात मेरे ख्याल में, मैं पहली बार किसी रूसी सरबराह का ऐसा खूबसूरत तजिया पढ़ रहा हूँ। अच्छा, आपसे बेहतर कौन जानता है, रोज खबर आती थी कि ईरान पे हमला हो रहा है, ईरान पे हमला हो रहा है, तय हो गया, फैसला हो गया, बस सुबह ही चाहता है इजाजत मिलने वाली है, कांग्रेस ने भी कह दिया, फलाह ने भी कह दिया, नहीं हुआ तो हुआ, दुनिया का अमन तबाह हो जाएगा, कहाँ होता है, बस खेलते हैं, हमले की कीमत उनको मालूम है क्या? बूट्स ऑन ग्राउंड के मैं रोज मजमून पढ़ता हूँ, जमीन पर उनकी सरजमीन पर बूटों के निशान आने से अमरीका के, लेकिन उनको खौफ की तारी है, जैसा कि आपने भी कहा कि ओबामा ने अपना मौकफ चेंज किया, वो कहते हैं मैंने तो रेड लाइन की बात ही नहीं की थी। और लाजमी नहीं है कि हम रोज किसी नए डिक्टेटर को बदलने के लिए ताकत का इस्तेमाल करें। और गोया ये उन्होंने अपना मौकफ जो था, पहले वो कहते थे रजीम चेंज की बात करते थे या कोई लफ्ज इस्तेमाल करते थे, अब वो सबसे तायब होते दिखाई देते हैं। मैं इसको ज्यादा बनाने के बजाय ये कहना चाहूंगा कि ये बात रियलाइज कर ली गई है, उन्होंने कहा कि इसके ताकत के इस्तेमाल से जब दुनिया ये समझेगी कि कोई इंटरनेशनल लॉ मौजूद नहीं है, UNO मौजूद नहीं है, जो बनाया गया था 45 के बाद इसलिए कि दुनिया में अमन कायम हो और जिसमें वीटो की ताकत भी रखी गई थी अमेरिका के कंसेंट के साथ, अगर आपने उस बंदोबस्त को वायलेट किया और खुद सही के साथ दुनिया पर जहां चाह हमला कर दिया, तो दुनिया सोचेगी कि जब ताकत का कानून चलता है तो हम भी ताकत हासिल करें, हम भी मास प्रोडक्शन के वेपन हासिल करें, हम भी वो चीजें हासिल करें जिससे दुश्मन का मुकाबला किया जा सकता है। तो वायलेंस के जरिए आप अगर किसी को बदलना चाहें तो वो दुनिया के अमन के लिए तबाहकुन होगा, अमेरिका के लिए भी तबाहकुन होगा और सबके लिए तबाहकुन। ये बात पुतिन की खास तौर पर मैं सबको बहुत अहमियत दे रहा हूँ, बहुत जोर दे रहा हूँ, बल्कि मुझे तो वो वाकया याद आता है जब रूसी बेड़ा जो है मिसाइल नस्ब करने के लिए बढ़ रहा था क्यूबा के साहिल की तरफ पानियों से होता हुआ, लगता था जंग शुरू हो जाए कि कैनेडी ने बड़ा स्टैंड ले लिया था और कैनेडी बैठा हुआ अगड़ रहा था कि किसी वक्त भी बटन दबाना पड़ रहा सकता है। क्रुश्चेव ने जो बड़ा बदनाम था अपनी एरोगेंस की वजह से उसको दिया के बेड़ा वापस आ गए अपने ही बेड़े को। बजहर लोगों ने कहा कि अमेरिका की जीत हुई है, लेकिन मुझे याद है बर्टन रसल ने कहा था कि क्रुश्चेव ने बड़े ही तदब्बुर का मुजाहरा करके दुनिया को जो है जंग से बचा लिया है। तो इस वक्त भी सूरत हाल जो है वो ऐसी हो गई है कि अमेरिका के अंदर पूरी ताकत इस्तेमाल करने की सलाहियत रखने के बावजूद भी उनको मालूम है कि ताकत इस्तेमाल करना महंगा पड़ रहा है, और इसके इस्तेमाल से न सिर्फ ये कि वायलेंस बढ़ रहा है, टेररिस्ट बढ़ रहे हैं और दुनिया में ताकत पकड़ रहे हैं, बल्कि कोई फायदा नहीं होता अगर आज वो शाम में बशार अल असद की हुकूमत को आप किसी ताकत के जरिए से चेंज भी कर देते हैं तो उसके नतीजे के तौर पर किसी प्रो अमेरिकन हुकूमत आने की वहां कोई तो नहीं है। तो इसके बाद उन्होंने बड़ी सेक्टेरियन लड़ाइयां कराई, बड़ी आलम सलाह में बातें फैलाई कि वो शिया सुन्नी का झगड़ा तो उन्होंने कोई 10-12 साल से शुरू कर रखा है, और इराक में बड़ी यानी कि आए थे जमहूरियत लाने के लिए डिस्टेबलाइज कर दिया, हर जगह वो अपना अपना काम दिखाते हैं, लेकिन अब ये तासुर दुनिया में फैल चुका है कि ताकत के जोर पर अमरीका यकतरफा तौर पर कार्रवाई करना चाहिए, यकतरफा तौर पर इस्तेमाल दो तरीके से हो सकती है, जहां यूएनओ की सिक्योरिटी काउंसिल की कोई रेजोल्यूशन हो, इन दोनों के बगैर ताकत का इस्तेमाल जो अमरीका करता रहता है वो दुनिया के अमन के लिए खतरा है, और उस पर तशवीश का इजहार भी करना चाहिए, और मेरा ख्याल में ये नई थिंकिंग पैदा होना जो है ये एक पॉजिटिव बात है। एक बात मैं और कह दूं, इस बात कोई नहीं है अमरीका का भी, आज वो ये कह रहा है आखिरी वक्त में अपना वो मूड बदल कुछ भी कह सकता है, वो डरता भी है, दिखाता कुछ है, करता कुछ है, लेकिन तवक्को रखनी चाहिए कि दुनिया जो है वो अब बदल चुकी है और अमरीका को दुनिया का साथ देना पड़ेगा।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँ आपकी खिदमत में। लंदन स्टूडियो चलते हैं बैरिस्टर साहब। बैरिस्टर साहब मैं आपसे पूछना चाहूँगा कि जनेवा 3 रोज़ा मुज़ाकरात तो कल अंजाम पाए और कल अपने अख्ताम को पहुँचे और माहदे का ऐलान कल किया गया, लेकिन बाराक ओबामा ने चंद रोज़ कबल ही इस बात का ऐलान कर दिया था कि हम कांग्रेस में हमले के ताल्लुक से वोटिंग को मौखर करते हैं और उन्होंने पसपाई अख्तियार कर ली थी जैसे ही रूस की तजवीज़ सामने आई। क्या आप नहीं समझते कि ओबामा भी एक मखमसे का शिकार हो चुके थे और वो फरार का कहीं ना कहीं से रास्ता तलाश कर रहे थे?
शुक्रिया, बहुत खूबसूरत सवाल है आपका, बिल्कुल आपकी बात बजा है, लेकिन इसकी एक बैकग्राउंड है और वो बैकग्राउंड ये है कि अमेरिका की एजेंसीज और ख़ुद बराक ओबामा इस बात को समझते हैं कि उन्होंने पहले झूठ बोला इराक़ के मसले में, इराक़ में कहा कि वहाँ पर केमिकल्स वेपन हैं और वो साबित हो गया कि ईरान के इराक़ के पास कोई केमिकल एटॉमिक वेपन्स नहीं थे और वो झूठ साबित हो गया। उसके बाद यही झूठ उन्होंने और मालिक के बारे में बोलने की कोशिश की, ईरान के बारे में आपको मालूम है वो बहुत अरसा तक ये कहते रहे कि वो डेवलप कर रहे हैं एटॉमिक वेपन्स और वो सबको पता लग गया कि ऐसा नहीं था, ईरान ने बड़े खुल के अपने कार्ड्स खेले। अब वो उन्होंने ये झूठ बोलने की कोशिश की। खुद एक साहब हैं जिनका आपके नाज़रीन को मालूम होना चाहिए, वो उसको सर्च कर सकते हैं कि एक उनके साहब हैं कर्नल लॉरेंस विल्कनसन, वो चीफ ऑफ स्टाफ रहे हैं कॉलिन पावल के बुश एडमिनिस्ट्रेशन में। उनका एक मजमून छपा है मुख्तलिफ अखबारों में और उनके टीवी इंटरव्यूज़ भी आए हैं जिसमें उन्होंने ये बात बताई है कि किस तरह से ये मुमकिन है और उनके पास ऐसे शवाहिद मौजूद हैं कि इसराइल ने अंडर फॉल्स फ्लैग ये केमिकल वेपन्स का इस्तेमाल सीरिया में किया हो और जो ही ये इस्तेमाल किया है इसकी बुनियादी वजह ये थी कि इस वक्त 1948 के बाद इसराइल इस कभी भी इस स्ट्रेटजिक जियोग्राफिक लोनलेस अलूफनेस का शिकार नहीं हुआ था जिसका वो आज शिकार है। जो ही ये इस सीरिया वाला मामला शुरू हुआ और ये इसराइल ने हरकत की तो बराक ओबामा साहब ने इसराइल को फ़ोन किया और कहा कि जनाब ये वक्त है कि आप अपनी स्ट्रेटजिक अलूफनेस को ख़त्म करें, टर्की के साथ दोस्ती करें और दूसरे ममालिक के साथ दोस्ती करें। तो चूंकि खुद अमेरिकन एजेंट्स को इस बात का इल्म है और बराक ओबामा को इस बात का इल्म है कि शाम ने कोई केमिकल वेपन यूज़ ही नहीं किया तो ये सरासर झूठ है। जैसे कि शकील शमसी बहुत अच्छी तरह तजिया कर रहे थे कि अगर सीरिया ने केमिकल वेपन यूज़ करना होता तो उन इलाकों में यूज़ करते जाके जहाँ पे उनका स्ट्रांग होल्ड है, अपने शहरियों पे ही क्यों करते। तो चूंकि उनको इस बात का इल्म है तो वो इस बात को एक मॉरली भी अपने लिए जस्टिफाई नहीं कर पा रहे थे और उनके अवाम के सामने भी जस्टिफाई नहीं कर पा रहे थे कि कोई ऐसी एविडेंस اتنی تمام کوششوں کے باوجود، اتنی بڑی سپر پاور ہونے کے باوجود، کوئی ایسی کنونسنگ ایویڈنس وہ یونائٹڈ نیشن میں، سیکیورٹی کونسل میں، دنیا میں یا کانگریس کے سامنے پیش کرنے میں ناکام ہو چکے تھے جس سے وہ یہ ثابت کرتے کہ یہ کیمیکل ویپنز جو سیریا کے سیریا کے نام بلیم پر کہا جا رہا ہے کہ اس نے استعمال کیے ہیں، واقعی سیرین گورنمنٹ نے استعمال کیے ہیں، تو اس بات کو سمجھ رہے تھے کہ عوام کو، یونائٹڈ نیشن کو اور اقوام عالم کو کتنی دیر تک، کتنا لمبا وہ جھوٹ بول بول کر بیوقوف بنائیں گے، اور پہلے ان کی سبکی ہوئی ہے۔ لیکن جس طرح سے سجاد میر صاحب فرما رہے ہیں کہ بدقسمتی سے امریکہ وہ جائنٹ ہے جس پر آپ اعتبار نہیں کر سکتے، ان کی اپنی اسٹریٹجک مووز ہیں، ان کے اپنے انٹرسٹ ہیں، چونکہ خود ان لوگوں نے کہا کہ ہماری اس تمام جنگ کا خرچہ سعودی عرب اٹھانے کو تیار ہے، تو اپنے ان کے فائنینشیل انٹرسٹ ہیں کہ وہ 100 روپے کی جنگ کو 1000 روپے کی جنگ دکھائیں اور کس طرح فائنینشیل بینیفٹس اٹھائیں اس جنگ کو، جنگ میں اپنی شمولیت کر کے۔ ابھی بھی، آج بھی جو وہ اسلحہ بیچ رہے ہیں ایف ایس اے کو، جو سعودی عرب کے پیسوں سے اور خلیجی ریاستوں کے پیسوں سے، بیسکلی تو یہ فائنینشیل گین ہے۔ اور اسی طرح سے کچھ تجزیہ کار اسے کہتے ہیں آل جنگز آر بینکس وارز، تو یہ تمام جو ہیں پیسے کی خاطر جنگ لڑی جا رہی ہے۔ تو یقیناً جیسا آپ نے فرمایا کہ امریکہ اور صدر براک اوباما اس بات میں بہت سبکی محسوس کر رہے ہیں اپنے اندر، اور اخلاقی طور پر اپنے عوام کو یہ بات نہیں کنونس کر سکے کہ واقعی سیریا نے اپنے عوام کے خلاف کیمیکل ویپنز یوز کیے تھے۔ اور جب اس نے یہ سمجھتے ہیں اس بات کو کہ ہمارے پاس ایویڈنس نہیں ہے، تو وہ جسے کہتے ہیں کہ اپنی اس شرم کے مارے انہوں نے پہلے ہی یہ اعلان کر دیا تھا کہ ہم اس کو رشیا کی پروپوزلز پہ غور کرنے کے لیے تیار ہیں، اور آج انہوں نے رشیا کی پروپوزل پہ غور کیا۔
جی،
تو عوام ان کی اور اقوام عالم اس بات کو سمجھتے ہیں کہ امریکہ جو ہے وہ جھوٹ بول رہا تھا، اور آج کا جو یہ اس کا طرز عمل ہے، یہ بہتر طرز عمل ہے جس میں وہ پولیٹیکل سولوشن کی جانب بڑھنے کی کوشش کرنے کی بات کر رہا ہے۔
جی، شکیل شمسی صاحب، جو شام کے زمینی حقائق ہیں اور جس کی طرف آپ نے اشارہ کیا، اور جس کی طرف بار بار روس یہ کہہ رہا ہے کہ یہ کیمیکل ہتھیار یا اسلحے غوطۂ شرقی میں پچھلے 2 ہفتے قبل شام کی حکومت نے نہیں بلکہ خود دہشت گردوں نے استعمال کیے تھے، اور اس سے پہلے آپ دیکھیں کہ مارچ اس کے آس پاس کے مہینوں میں خان الاصل جو حلب کا علاقہ ہے، شمالی علاقہ ہے، وہاں پر جب کیمیاوی ہتھیار استعمال کیے گئے تو شام کی حکومت نے اقوام متحدہ سے اور عالمی برادری سے درخواست کی تھی کہ معائنہ کار بھیجے جائیں اور یہاں تحقیقات کی جائیں، لیکن مغرب اور امریکہ کی جو وعدہ خلافیوں اور ان کی غیر قانونی حرکتوں کی وجہ سے ایسا نہیں ہو سکا۔ اور یہ بھی شبہ ظاہر کیا جا رہا ہے کہ عین ممکن ہے کہ شام پر جنگ کو مسلط کرنے کے لیے اسرائیل نے ہی ان علاقوں میں جو ہے کیمیائی ہتھیار استعمال کیوں۔ تو اب ایسی صورت میں روس اور بعض دیگر ملکوں نے اس بات کا بھی خدشہ ظاہر کیا ہے کھلے عام کہ ممکن ہے کہ جو معائنہ کار ابھی واپس گئے ہیں شام سے، ان پر مغرب اور امریکہ کا دباؤ پڑے اور آزادانہ جو تحقیقات ہیں وہ متاثر ہوں۔ کتنا امکان ہے اور کتنا خدشہ اور اندیشہ پایا جا رہا ہے کہ تحقیقاتی عمل پر مغرب کا دباؤ ہو اور وہ متاثر ہو سکیں؟
دیکھیے، اس میں کوئی شک نہیں ہے، مجھے تو نہیں ہے شک کہ اس میں اسرائیل کا ہاتھ نہیں ہے۔ میں نے پہلے لکھا بھی، اپنے کالمز میں بھی اس بارے میں لکھ چکا ہوں، اور میں 1.5-2 ہفتے پہلے بات کہہ چکا ہوں کہ اس میں اسرائیل کا ہاتھ ہو سکتا ہے۔ اور اس کی سب سے بڑے شبے کی وجہ یہ ہے کہ امریکہ کو جو بھی ایویڈنس، کال ڈیٹیلز، ٹیلی فون سے کیا کیا باتیں ہوئیں، کون سی لوکیشن کہاں تھی، یہ ساری ڈیٹیل موساد نے فراہم کی ہیں امریکہ کو۔ ظاہر بات ہے کہ جو آدمی سارے ایویڈنس تیار کر رہی ہے، جو حکومت، جو اپنے لوگوں کو وہاں لگائے ہوئے ہے، اس کا مقصد کیا ہے؟ اس کا مقصد یہ ہے کہ شام کے اوپر حملہ ہو، اور اس کے لیے اس کو بہانہ چاہیے۔ تو یہ سارے ایویڈنس دینے کا مطلب یہی تھا کہ حملہ کرنے والا کوئی اور ہے، اور اس نے وہاں کے لوگوں کو مدد پہنچانے کے لیے، وہاں کے باغیوں کو مدد پہنچانے کے لیے یہ کام کیا ہے۔ اور کوئی بھی صحیح دماغ آدمی یہ بات ماننے کو نہیں تیار ہو سکتا ہے کہ شام کی حکومت کرے گی اس طریقے کا، اور اس وقت کرے گی جب اقوام متحدہ کے نمائندے وہاں موجود ہوں، جب اقوام متحدہ کی ایک ٹیم وہاں سے 5-7 کلومیٹر دور بیٹھی ہوئی ہو۔ اس وقت کیسے یہ ممکن ہے کہ اتنی بڑی حماقت کرے گی وہاں کی حکومت کے اپنے لوگوں پر کر دے، اور تاکہ اقوام متحدہ کے آدمی بھی پہنچ جائیں اور وہ جا کے تحقیقات بھی کر لیں۔ اور آپ کو معلوم ہے کہ فوری طور پر سیریا نے اس کی پرمیشن دے دی کہ وہ وہاں جائے، اور ان کے اوپر گولی باری پہلے دن ہوئی، لیکن اس کے بعد پھر اقوام متحدہ کی ٹیم جا سکی۔ तो ये सारी बातें इस बात का इंडिकेशन है, साफ साफ इंडिकेशन देती हैं कि इसके पीछे इसराइल का मुसाद और CIA दोनों का हाथ हो सकता है। और शाम की हुकूमत ये कतई बेवकूफी नहीं करेगी कि अपने लिए रास्ते में एक खंदक खोद ले और जो पहले ही से परेशानियों में जिसको घेरा गया है, जिसके लिए चारों तरफ से दुनिया भर से दहशतगर्द जमा किए गए इलाके, वो अपने लिए मिसाइल पड़वाने के लिए एक इंतजाम इस तरीके का करेगा बेवकूफी का। तो ये कोई मानने को तैयार नहीं था। हमारे बहुत मशहूर यहाँ के जो कॉलमनिस्ट हैं ब्रह्मचलानी, उन्होंने भी ये बात लिखी है कि ये लगता है कि उस पर हमला करने के लिए ये साजिश पूरी रची गई थी।
जी बहुत शुक्रिया।
इस तरीके की बातें हो रही हैं और यकीनी तौर पर इसमें कोई शक नहीं और तहकीकात को मुतासिर करने की पूरी कोशिश की जाएगी
जी,
यूरोपीय ममालिक की तरफ से भी, इसराइल की तरफ से भी और सऊदी अरब की तरफ से भी। क्योंकि इस वक्त मैं समझता हूं बदी का महवर मशरक वस्ता में जो है वो सऊदी अरब है, सऊदी अरब बदी का महवर बना हुआ है और उसी उसी की इमा पर सारे ये काम हो रहे हैं
जी। सज्जाद मीर साहब, जहां पूरी दुनिया के तकरीबन बेशतर मुल्कों ने इस माहदे का खैर मकदम किया है, वहीं खुद बाज़ाहिर ऐसा लगता है कि हमारा रबता मुनक़ा हो गया। बैरिस्टर ताहिर वासी साहब, मैं आपसे पूछना चाहूँगा कि जब आलमी रहनुमाओं ने इसका खैर मकदम किया था, बाराक ओबामा ने, हत्या खुद बरतानिया की हुकूमत ने ही दबे लफ्ज़ों में सही से माहदे का खैर मकदम किया जहाँ बैठे हुए हैं, लेकिन अमरीका के अंदर जो जंग पसंद टोला जिनमें जॉन मैकेन जो सदारती उम्मीदवार रह चुके हैं, इसी तरह लेंडसी ग्राहम वगैरह, इन लोगों ने कहा है कि ये बहुत ही गलत हुआ और ये वाइट हाउस की सियासी कमज़ोरी है और साथ ही मगरब के बहुत से तज़्ज़िया निगारों ने इसे बशार असद की सियासी फतह करा दिया। आप क्या कहेंगे?
जी, मैं इस बात पे मुत्तफिक हूँ कि ये बशार असद की सियासी फतह है, और ये बशार असद की सियासी फतह नहीं है, ये तमाम अमन पसंदों की सियासी फतह है। चूँकि जैसे मैं पहले अर्ज़ कर रहा था, ये एक जंगी मसला है ही नहीं, ये एक सियासी मसला है। लोग बशारुल असद की हकूमत से अगर नाला हैं तो उसके लिए बशारुल असद ने खुद एक प्लान तैयार किया था, और उस प्लान के तैयार होने के फौरन बाद से इस बशारुल असद पर एक जंगी मुहिम जो है वो उसकी कार्रवाई का आगाज़ कर दिया गया, और उस बेचारे पे उसकी हुकूमत पे जो है दुनिया भर से दहशतगर्द इकट्ठे करके लाए गए और शाम की हुकूमत के खिलाफ एक जंगी पड़ाव जंगी जो है काम शुरू कर दिया गया। अब असल में है मसला ये, चूंकि एक सियासी, तो इस सियासी अमल में यस, बशारुल असद की एक बहुत बड़ी फतह हासिल हुई है कि उसने अमेरिका के जो फौजी हमले है उसको रोक दिया, फिजाई हमले को रोक दिया, और अवाम को और दुनिया को इस बात पर मुत्तफिक किया कि इस मसले को सियासी तौर से वो देखें। लेकिन अमेरिका में, जैसे कि मैं पहले अर्ज़ कर रहा था भाई, वहाँ पर इस बात को वो इसराइल की हिमायत में देखना चाहते हैं। जो यहूदी लॉबी है वो किसी भी सूरत से इसराइल का खात्मा इसलिए चाहते हैं कि इसके साथ साथ वो हिजबुल्ला की तरफ बढ़ें, इसके साथ 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 वो ईरान की तरफ बढ़ें, इसके साथ साथ वो इराक़ में जो हुकूमत है और उसको उसको उसकी तरफ बढ़ें। तो बुनियादी तौर पर उनका मकसद मशरक़ वस्ता में अमन का पैदा ना होना है, ताकि इसराइल में अमन कायम रहे, इसराइल की सुपरमेसी दिखाने के लिए, इसराइल की उस मशरक़ वस्ता में सुपरमेसी में मदद करने के लिए। ये हमेशा से ये चाहते हैं कि मशरक़ वस्ता में इस किस्म की बदामनी रहे, और वो तमाम हुकूमतें जो इसराइल को आंख दिखा सकती हैं, दांत दिखा सकती हैं, उन हुकूमतों को कमज़ोर किया जाए, अगर मुमकिन हो तो वहाँ पर हुकूमतों को तब्दील कर दिया जाए या वहाँ की आवाम को नेस्तो नाबूद कर दिया जाए। तो बुनियादी तौर पर ये अमरीका में जो इस किस्म की बात हो रही है, ये इसके मकसद दो हैं। एक तो ये कि सऊदी अरब से और कतरी और इस खलीजी रियासतों से किस तरह से ज़्यादा आप पैसा अपने मुल्क में ला सकते हैं, असलाह बेच सकते हैं, और अपने फाइनेंशियल बेनिफिट्स और तेल की कीमतों के बेनिफिट्स और तेल की फराहमी के बेनिफिट्स हासिल कर सकते हैं। तो उनका बुनियादी मकसद इसराइल को खुश करना और अपने फाइनेंशियल हालात को देखना है, इससे उनको कोई गरज नहीं कि इस जंग के इस फजाई हमले से किस तरह से जंग फैल जाती और दूसरे ममालिक को अपने लपेट में ले लेती और किस तरह से दुनिया में अमन बर्बाद हो जाता।
जी बहुत शुक्रिया। सज्जाद मीर साहब, बाज़ तज़ निगारों का ये कहना है कि अगरचे इस वक्त ये जो माहदा तय पाया है और शाम के कीमियाई हथियारों को नाबूद करने की जो बात हुई है, ज़ाहिर है कि इससे जंग का ख़तरा सिफर हो गया और बिल्कुल टल गया है, लेकिन आगे चलकर शायद शाम को नियता करने की कोशिश की जा रही है, और फिर अगर कहीं अमेरिका इस ख़तरे से या इस खौफ से उसने हमला ना किया हो कि उसके पास कीमियाई हथियार हैं और वो इसराइल पर अटैक कर सकता है, तो एक तरह से शाम को नियता करके دوبارہ اس پر حملہ کرنے کی سازش کی جا رہی ہے، کیا اس طرح کے جو اندیشے اور خطرات ہیں اس کی آپ تائید کرتے ہیں؟
نہیں جی، بات درست ہے، یہ بات اس طرح کا ہو سکتا ہے، لیکن میرا خیال رکھیے میں اس وقت روس کے کردار کو سراہتا ہوں، خاص طور پر چین کی اس کے ساتھ شمولیت کو، اور مجھے نہیں لگتا کہ اگر ہتھیار اس نے واپس کر بھی دیے تو شام کی ضرورتیں پوری نہیں ہوگی، شام کی ضرورتیں جو اسلحے کی ہیں وہ پوری ہوتی رہیں گی، اور جب تک امریکہ اپنا رویہ نہیں بدلتا، اب یہ یونیلیٹرل ورڈ نہیں رہا جی، اب وہ امریکہ کو جو شوق تھا جو اکیلے دنیا کا پولیس مین بننے کا اور اپنے فیصلے ڈکٹیٹ کرانے کا، اب دنیا نے چیلنج کرنا شروع کر دیا، روس ہی نہیں ہے، روس کے ساتھ پہلی بار چین آیا ہے، چین پہلے کبھی اس طرح ساتھ نہیں آیا کرتا تھا، یہی نہیں ہے بلکہ جرمن نے بالکل خاموشی اختیار کر دی ہے، انہوں نے کہا کہ ہمارا کوئی تعلق نہیں تھے، نیٹو تقسیم ہے اور برطانیہ جو ہے وہ ڈاماڈول ہے، وہ بھاگ رہا ہے، تو خود امریکہ کے اتحادی، خود امریکہ کی رائے عامہ جو ہے وہ جنگ سے جو ہے اکتائی ہوئی ہے، تھکی ہوئی ہے، تنگ آ چکی ہے، تو اب خود ایسی صورتحال پیدا ہو رہی ہے جس میں مشکلات آ رہی ہیں، اور ان مشکلات کے ہوتے ہوئے آسان کام نہیں ہے، اصل بات تو یہ ہے جو کام کرانے کی ہے کہ ود ان سیریا ایک قسم کا امن قائم کرنے کے لیے، جیسے مذاکرات کی بات ہوتی ہے بہت سے ملکوں میں، اب ہمارے یہاں طالبان کی ہو رہی ہے، کوئی بات وہاں ایک گروپ تھوڑا ہے، ایک تو امریکہ کا اسپانسرڈ گروپ ہے، دوسرا القاعدہ اور سارے جس کو وہ نصرا بھی کہتے ہیں، کبھی اور نام دیتے ہیں، ان سے ڈرتے بھی ہیں کہ یہ آگے تو کہاں یہ تو کوئی اسلام سلام کا نام لیں گے، اور تیسری طرف بات یہ ہے کہ مدد ایک طرف سے وہ سعودی کے ذریعے سے کرا رہے ہیں، عرب ممالک کی طرف سے کروا رہے ہیں، دوسری طرف سے بہت سی فورسز آتی ہیں جو مسلمانوں کے اندر، جو دونوں طرف سے لڑائی جو جاری ہے اس میں نقصان تو امت کا ہو رہا ہے، اس میں کوئی شک نہیں ہے، لیکن مسئلہ یہ ہے کہ اس کا حل کوئی آؤٹ سائڈ انٹروینشن ہے ہی نہیں، اگر یہ کام مسلم امہ خود کر سکتی تو اس سے بہتر نہیں تھا کہ اختلافات کو دور کرایا جاتا، اور یہ اگر دیکھیے لیبیا کی قذافی کی طرح یہ بشار الاسد کے ساتھ ہی وہ ایک طرح کے رجیم چینج کے نام پر سلوک کرنا چاہتے ہیں، لیکن یہ ہو نہیں سکتا، یہ بڑی مشکل صورتحال پیدا کر دی انہوں نے اپنے لیے، اور یہ آسان کام دکھائی نہیں دیتا، تو مجھے توقع یہی کرنی چاہیے کہ وہاں کے مزاحمت کار جو یہ کہے جاتے ہیں کہ وہ فلاں یہ کر رہا ہے، فلاں یہ کر رہا ہے، یہ ایک وقت آئے گا کہ صورتحال جو ہے نارمل ہو سکتی ہے اگر آؤٹ سائڈ انٹروینشن بند ہو جائے، وہاں پہ آؤٹ سائڈ انٹروینشن ہو رہی ہے، چاہے وہ عرب ممالک سے ہو رہی ہے، چاہے کہیں سے بھی ہو رہی ہے، وہ تو آؤٹ سائڈ انٹروینشن ہے، اور انٹروینشن وہاں سول وار کے لیے کرائی جا رہی ہے تو یہ تو کوئی تک کی بات نہیں ہے، وہ پیوٹن نے، میں پیوٹن کا نام آج وہ آرٹیکل اس کا اتنا اچھا آیا ہے کہ دل خوش ہو گیا ہے، اس نے بڑی بڑی انہوں نے کہا آپ کہتے ہیں انہوں نے کیمیا ہتھیار استعمال کیے، ثبوت تو اس کا بھی مل سکتا ہے کہ کیمیائی ہتھیار خود بشار الاسد کے خلاف، فوج کے خلاف، کسی وہ اپنے ہی شہریوں پہ کیوں کریں گے، جیسے برسٹر صاحب ہمارے کیوں کریں گے وہ اپنے شہریوں کے خلاف، تو اس بات کا ثبوت ہے کہ بقول پیوٹن کے وہ اپوزیشن کا استعمال کرتا ہے کہ وہاں کی اپوزیشن نے استعمال کیے ہیں، تو یہ جو ایک ویگ ایک ہم الزامات لگا دیتے ہیں اور ان الزامات کے سہارے پہ ہم چلتے ہیں کہ بات تو بڑھائی جائے، اس بارے میں میں مطمئن ہوں کہ وہ جو نہتا کرنے کی کوشش ہے وہ روس بھی کچی گولیاں نہیں کھیلا ہوا، اور اب جب اگر روس کی پشت پر آج دونوں کی ملاقات بھی تو ہوئی ہے بیجنگ میں، اس مسئلے پر ان میں اتفاق رائے بھی ہوا ہے بیجنگ اور روس میں، اور جب جرمنی کی بھی یہ حالت ہو جائے اور جب سوائے فرانس کے باقی ملک سارے ڈاماڈول ہو جائے، نیٹو بھی اور انگلینڈ کے اندر مخالفت شروع ہو جائے، تو مجھے مشکل لگتا ہے کہ اوباما جو ہے وہ کوئی لمبی پالیسی پر چل سکے گا۔
بہت شکریہ، بہت شکریہ آپ کا سجاد مصر صاحب۔ ناظرین، آپ نے ہمارے معزز مہمانوں کی گفتگو ملاحظہ فرمائی، یقینی طور پر اس وقت اگر دیکھا جائے تو سیاسی فتح شام کے صدر بشار اسد، ان کی حکومت، ان کی فوج اور ان کے عوام، اور جیسا کہ ہمارے مہمانوں کا کہ دنیا کے تمام امن پسندوں کی ہوئی ہے، اور اگر شکست ہوئی ہے سیاسی اعتبار سے تو جنگ پسند ٹولوں اور ان میں خاص طور پر سعودی عرب جیسے شہزادوں اور ملکوں کی ہوئی ہے جو آج بھی جنگ کا نقارہ بجانے کی کوشش کر رہے ہیں، اور بندر بن سلطان نے تو یہاں تک اس معاہدے سے برہمی کا اعلان کیا ہے کہ ہم اس کا بدلہ بیروت کے عوام سے لیں گے۔ برائے اگلے پروگرام تک کے لیے اجازت دیجیے، خدا حافظ۔